آیت 64، ان اللہ لعن الکافرین وعد لہم سعیرا، اور بے شک اللہ تعالیٰ نے کافروں پر لعنت فرمائی ہے اور ان کے لیے دہکتی ہوئی آگ تیار کی ہے، خالدین فیہا ابدا، وہ اس میں ہمیشہ رہیں گے، لا یجدون ولیا ولا نصیرا، اور نہیں پائیں گے وہ کوئی حمایتی اور مددگار، یوم تقلب وجوہہم فی النار، جس دن ان کے چہرے آگ میں الٹ پلٹ کیے جائیں گے، یقولون، وہ کہیں گے، یا لیتنا، ہائے افسوس ہم پر، اطعنا اللہ، ہم کہنا مانتے اللہ کا، واطعنا الرسول، اور ہم نے اطاعت کی ہوتی رسول کی، وقالوا ربنا، اور وہ کہیں گے ہمارے رب، ان اطعنا سادتنا، ہم نے کہا مانا اپنے بڑوں کا. یہ جو لفظ ہے نا سادتنا، اس کا روٹ لکھ لیں، یہ نیا لفظ دکھ رہا ہے آپ کو، سید سے ہے. سید لفظ سنے، حکمرانی کرنے والے کو کہتے ہیں، ٹھیک ہے. السید قوم خادمہم، ایک روایت میں اس طرح کے الفاظ ہیں کہ جو بڑا ہوتا ہے یعنی لیڈر جو ہوتا ہے نا، وہ لوگوں کا خادم ہوتا ہے، یعنی جب لوگ سو رہے ہوتے ہیں اس وقت بھی جاگ رہا ہوتا ہے، کیونکہ وہ کاموں پہ ہیں. تو سعادت اسی سے جمع ہے، ٹھیک ہے. ہم نے اپنے بڑوں کی مانی. اب بڑائی کس طرح کی ہوتی ہے؟ ایک تو ہوتی ہے عملی طور پہ، جیسے آپ اس کو فیل کریں کہ کوئی باس ہے تو اس کا امپلائی ہے، یہ بھی بڑائی ہوتی ہے، یعنی اسٹیٹس کی وجہ سے. لیکن ایک بڑائی وہ ہوتی ہے جو کسی کو ذہنی طور پہ ہم بڑا مانتے ہیں، یہاں وہ مراد ہے. مرعوب تھے جن سے ہم، لکھ سکتے ہیں آپ لوگ، ہم نے ان کی بات مانی جن سے ہم مرعوب تھے. وکبرانا، اور اپنے بڑوں کی. کبرا کبیر سے، اکبر کبیر، یہ وہ لفظ ہم سنتے ہی ہیں. کبرا ذرا ڈیٹیل سے لفظ، زیادہ شدت ہے، یعنی ہم نے تو اپنے بڑوں کی، جن کو ہم بڑا سمجھتے تھے، جن کے سحر میں تھے، جن کو ہم سپر سمجھتے تھے، جن کو بہت بڑی طاقت سمجھتے تھے، جو وہ بولتے تھے ہماری بھی زبانیں ایسے ایسے وہی بولنے لگ گئی. نتیجہ کیا نکلا؟ فضلوا السبیلا، اور انہوں نے ہمیں سیدھے راستے سے بھٹکا دیا، گویا کہ ہم ادھر سے ادھر ہو گئے اور اس طرح بڑے ہوئے کہ بالکل ہم اپنی جگہ سے ہٹ گئے. کہیں گے کیا؟ ربنا آتہم ضعفین من العذاب، اے ہمارے پروردگار تو ان کو دگنا دے عذاب. ولعنہم، اور لعنت فرمائیں ان پر، کون سی؟ لعنن کبیرہ، بہت بڑی لعنت. اللہ اکبر. اب دیکھیے آیت 68 پہ بات پوری ہوئی جو شروع ہوئی تھی آیت نمبر 64 پہ. یہاں میں آپ سے پوچھ سکتی ہوں کہ کافرین سے کیا مراد ہے؟ ان اللہ لعن الکافرین. جی، اگر پوری سورت کو سامنے رکھے، کیونکہ سورت کی جو اینڈنگ کی آیتیں ہوتی ہیں نا، یہ بالکل پوری سورت کا اینڈ ہوتا ہے. جی آپ بتائیے.
جو احکامات بیان کیے ہیں اس سے انکار کرنے والے.
ٹھیک ہے، شاباش. یعنی اللہ تعالیٰ کے صریح احکامات کو سن کے نہ ماننے والے، اور بھی کسی کے ذہن میں؟
چھپانے والے،
وہ تو کافر ہوتے ہی. دیکھیے، جن منافقوں کا اوپر ذکر ہے نا، وہی کافر ہیں. منافقت بڑھتی ہے نا تو کفر میں ڈھل جاتی ہے. یہ گریجولی ہوتا ہے. انسان بہت دن تک منافق نہیں رہ سکتا، یہ جملہ لکھ لیں، انسان بہت دن تک منافق نہیں رہ سکتا. سچا مومن ہوگا یا سچا کافر ہوگا، یہ دو جمیں گے. سچا ایمان بندے کو جما دیتا ہے، اپنی بات کا یقین، جس راستے پہ یہ حق ہے اس کے لیے قربانی دینی پڑے، جو بھی کرنا ہے آئی ول ڈو اٹ. اسی طرح جو باطل پہ ہوتا ہے نا، بالکل ہی ایتھیسٹ یا کفر میں، وہ بھی جم جاتا ہے اپنی بات پہ. منافق تھالی کا بینگن، ادھر کا نہ ادھر کا، لٹو کی طرح گھومتا ہے، جدھر فائدہ دیکھتا ہے ادھر فائدہ اس کا ہوتا ہے، جدھر نقصان ہوتا ہے ادھر سے بھاگ جاتا ہے، قربانیوں کے وقت پہ بھاگ جاتا ہے. کفر کے اندر ڈھل جاتا ہے منافقت، یہ بہت خطرناک بات ہے. زیادہ دن ایک انسان بیچ میں نہیں رہ سکتا. اگر آپ آج بہت ہی ذہن میں وہ ایسی مثالیں آ رہی ہیں جو آپ کو دکھائیں، میں آپ کو یہ جو بات کہی ہے اس کی مثال سمجھیے گا. دیکھیں، یہ آپ، یہ بک لفٹر نا، ہم اس کو ایگزامپل یوز کرتے ہیں. یہ دیکھیں، اس وقت اس پوزیشن کو آپ کیا کہتے ہیں؟ سیدھی ہے نا، اسٹریٹ ہے. اس طرح کیا ہے؟ ورٹیکل اور ہوریزونٹل کا فرق آ گیا ہے. اس طرح کر دیں گے، یہ کیا ہے؟ الٹی ہو گئی ہے نا. اب آپ دیکھیے اس کی یہ کیفیت یہاں سے، لیٹ سی، اس کیفیت کو آپ کیا کہتے ہیں؟ یہ جیسے میں نے اب اپنا ہاتھ رکھا ہوا اس کا، جی سلوپ ہے نا. اب آپ دیکھیے گا، سب میرے سامنے ہے، یہاں ایک شخص کھڑا ہے، سٹیبل ہے نا، اس کو تو کوئی خطرہ نہیں نا. یہاں اگر بالفرض اسی طرح کی ایک، یہ جو نیچے اس کا بنی ہوئی نا ہولڈ، ایک ہولڈ ادھر بھی ہوتی تو کوئی ادھر کھڑا ہو جائے، اٹس اوکے، کھڑا ہو سکتا ہے نا. جب آپ پہاڑ کی چوٹی پہ پہنچ جاتے ہیں تو ضرور کچھ نہ کچھ پلین ہوتی ہے جگہ. یہاں بھی آپ پہنچ گئے. اب ایک شخص اس پہ چڑھ رہا تھا، مجھے بتا سکتے ہیں کہ ادھر ادھر اس کے بیچ میں کھڑا ہو سکتا ہے؟ अगर कोई इधर स्लोप पे चढ़ता चढ़ता अगर खड़ा होने की कोशिश करे या रुकेगा तो दो में से एक काम जरूर होगा, नीचे गिरेगा। ये जो जमीन है ना, यहां जो खड़ा है ना, ये काफिर है। ये सारे मरहले तय करके यहां पहुंच गया मोमिन, उसको अल्लाह का हुक्म बुरा नहीं लगता। कहता चार पर्दे दे दो मुंह पे, वो भी कर लूंगी, मेरी आंखें भी छुपा दो, मेरे हाथ भी जो भी, मैं आई डोंट माइंड, मेरे अल्लाह का हुक्म है। ये जो बीच में ना, ये है सारा स्ट्रगलिंग फेज। निफाक वाला बंदा रुक नहीं सकता, या फिर उसको ऊपर जाना है, दिन ब दिन और निफाक पे जाएगा, या फिर नीचे की पुल बढ़ेगी ना। ये देखे ना, ये पुल करके जा रहे हैं ना, और अगर नीचे से कशिश आई तो ये है लानल्लाहुल काफिरीन। ये फिर एक वक्त आता है काफिरों के जुमरे में गिर जाता है। यहां खतरनाक है ना, ये तो सबसे सिक्योर है। अब इसी मिसाल को, बल्कि इसको बाद में कोई बना के अगर इसके साथ हम एक इमेज दिखा दें तो ये बहुत एग्जाम्पल लोगों को फायदा दे सकती है कि यहां पर खड़ा होना सबसे ईजी है ना। काफिर दुनियावी तौर पर अपने आप को बहुत सिक्योर कर लेता है, मेरे बेनिफिट्स बहुत अच्छे हैं, आई डोंट हैव एनी थिंग टू डू, जियो मौज करो, मस्ती करो, अपनी जीनी, खाना पीना, ये भी सबको अच्छी लगती है कैफियत। लेकिन इस बंदे को समझ आ गई थी कि ये है तो अच्छा, लेकिन मैं जमीन पे हूं, मैं ग्राउंड लेवल पे हूं, असफलो साफिली, ये है ना असफलो साफिली, मुझे कहां पहुंचना है। लकद खलक नल इंसान नफी आख सनी तक। अब इसके ऊपर भी ये सारे स्टेज आए थे। यहां एक और नुकता देखिएगा इस इमेज से, कि जो भी सच्चा मोमिन बनता है ना, निफाक के बहुत सारे खतरों से गुजरते हुए बनता है। आप ये कह ही नहीं सकते कि मैं सच्ची मोमिन हूं बगैर किसी निफाक के। आपके ऊपर भी वो दौर गुजरे हैं और स्टिल गुजर रहे हैं, लेकिन मेरा आपका काम क्या है कि हम करते बचते बचाते, जब इधर एक दफा पहुंच जाते ना, एक वक्त ऐसा आता है फिर शैतान की वो सब वो जो कशिश है ना, वो महसूस होता है, कहते हैं छोड़ो इसने नहीं आना, जाने दो, अब किसी और पे मेहनत कर लो। ये एहसान का दर्जा है। जब आप इस पीक के ईमान पे पहुंचे ना, तो वही बात जो अल्लाह के नबी की जुबान मुबारक से हजरत उमर के लिए थी, कि उमर को देखकर शैतान रास्ता बदल लेता है। क्योंकि उमर एक ऐसी पीक पे आप पहुंच चुके हैं कि शैतान वहां जाने से पहले उसको भी तो मेहनत करनी पड़ेगी। देखिए जो शख्स इधर है, आप इमेजिन करें ना, शैतान इधर खड़ा है और एक शख्स सारे मरहले तय करता करता आखिर एक अपने आप को लाकर इधर ले आया। अगर शैतान अब इसको ट्रैप करना चाहता है तो शैतान को भी तो ये सारे रास्ते तय करने पड़ेंगे ना, वो करना नहीं चाहता। और महफूज तरीन बंदा फिर कौन है? ये महफूज तो है लेकिन ये नीचे है, ये सबसे महफूज है, क्योंकि यहां तक हर एक ने पहुंचना ही नहीं। बिल्कुल ऐसे है कि जैसे आपने सुना होगा कि रॉकेट लॉन्चर्स वगैरह जब फिजा में जाते हैं ना, अक्सर आप सुनते ही हैं छोटी मोटी चीजें जाती रहती हैं, उसका सबसे ज्यादा खतरनाक मरहला पता क्या होता है? जब वो जमीन से चिल्लाते हैं। अक्सर जो ऐसे लॉन्चर्स हैं वो वहीं गिर जाते हैं। एक दफा जब वो ग्रेविटी से ऊपर चला गया, इट्स क्योर ना, ये मेरा और आपका काम है। दो लफ्जों की कहानी है। मैं कहती हूं आज आप अपने दिल को मनवाएं, जो सुनना है वो मानना है, जो रब ने कहा ठीक कहा, मेरे फायदे का कहा। ये है वो आयतें जो पीछे पढ़ चुके हैं, यदनीना वाली आयत जो 60 पढ़ी थी, कि अल्लाह के नबी को हजरत आयशा ने एक शिकवा किया था, अल्लाह के नबी हम मक्का से आई, हिजरतें की, कुर्बानियां दी आपके साथ, लेकिन आप जब बात करते हैं आप अंसारी खवातीन की तारीफ की करते हैं, अंसार की औरतों की बड़ी तारीफ आप कर देते हैं। तो आपने फरमाया कि आयशा मैं उन औरतों की तारीफ क्यों ना करूं कि जिनके मर्दों ने रात को ही आयतें सुनी थी कि युदनीन अलैहिन्न मिन जलाबी बिहिन्न, तो रातों रात उन औरतों ने अपने घर की चादरों को ओढ़नियों में बदला, और फजर में जब औरतें आई तो मा मिनहुन्न इमरातन इल्ला कामत अलैहा मिर्तहा, वो अपने ऊपर चादरें ओढ़ के आई थी। मैं सोचती हूँ मेरा दिल इतना सख्त है, मैं इतनी अकलमंद हूं, मैं इतनी सिक्योर्ड हूं, और मेरे लिए इतना ही मुश्किल है। दुनिया का हर काम लोग कर लेते हैं। आप देखिए आगे आयतें जो आ रही हैं, वो असल में वो साथ आता ना, वही तो हैं जो आज के दौर के फितने उठाने वाले, कि औरतें पर्दे क्यों करती हैं, औरत का पर्दा रुकावट में है, उसको ऑक्सीजन नहीं मिलती, उसको नहीं। देखिए डॉक्टर सर्जन होते हैं तो चेहरे पर कपड़ा डाल लेते हैं। एक पूरा इस पर प्रेजेंटेशन है। हलाम में पहुंच गए लोग, पानी की गहराइयों में चले गए, धूप में काम करने वाले, लेबोरेटरीज में काम करने वाले। एक सिस्टर है वो मेडिकल की किसी चीज में काम करती है, मेडिसिन में, वो कहती पूरा वक्त लैब में हमें अपने चेहरे के ऊपर निकाब से ना, वो मास्क होता है पहनना पड़ता है, क्योंकि हमारे जर्म्स उन दवाइयों में जाएंगे तो केमिकल उनकी एनालिसिस बदल जाती है। वो सब काम करते हैं जिनको 12-12 घंटे भी करना पड़ता है। और एक औरत को क्या कहा, घर से निकली हो सिर्फ ऑन द वे, दैट्स इट, जहां तुम्हें खतरा है, जहां तुम परेशान हो, وہاں تم نے اپنے چہرے کو اگر چھپانا ہے, اور اس میں بھی یہ نہیں کہا کہ ناک بند کر دو, آنکھیں بند کر دو, سر بند کر دو, اور جہاں تم اپنی جگہ پہنچ گئی تم نے پھر اتار دینا. اس پہ سارا ویسٹ کیوں پریشان ہے؟ کیونکہ یقولون یا لیتنا اطعنا اللہ واطعنا الرسول, کیونکہ انا اطعنا سادتنا وکبرانا فضلونا سبیلا. آج کے بڑے یہی ہیں, جدھر سے یہ مسئلہ ہوتا ہے. اگر میں اور آپ اپنے آپ کو پیچھے لے جائیں, 50 سال ہی پیچھے جا کے دیکھ لیں, اگر ہم 1945-1958 جو ہمارا پاکستان کے بننے کے بھی جو دن تھے, اگر میں اور آپ اس دور میں یہ قرآن پڑھ رہے ہوتے نا, تو جو آج کا ایشو نقاب ہے نا, وہ اس دور کا ایشو حجاب تھا. اس جنریشن نے 50 سال تک حجاب کر کے قربانیاں دی ادھر کی, آج حجاب ویسٹ کے لیے کوئی ایشو ہی نہیں ہے, آج کا ایشو نقاب ہے. اگر آج کی عورتیں جم گئیں تو انشاءاللہ ہم نہ بھی ہوں گے, آف کورس ہم نہیں ہوں گے, 2050 میں شاید ہی ہم میں سے کوئی زندہ ہو, اللہ کو پتہ, اللہ آپ سب کو لمبی عمر دے, چلے 100 سال بعد ہم میں سے کوئی بھی نہیں ہوگا نا, لیکن یہ ایشو ختم ہو چکا ہوگا. پھر اور ایشو لے آئیں گے وہ, کوئی وہ ان کے پاس بہت ہیں. اگر میں اور آپ یہ قربانیاں دے کے مٹی میں دب گئے نا, تو ہماری بچیاں, ہماری بیٹیاں, ہماری بہوؤں کے لیے ایشو نہیں ہے. اور بلیو می, یہ جو پورا سوشل گیٹ اپ ہے نا جو دنیا میں ہمیں دکھتا ہے, یہ آ نہیں سکتا. یہ چہرے کے پردے کو اتنا بڑا ایشو جو بنا دیا نا لوگوں نے, اس کی وجہ پتہ کیا؟ چہرے کے پردے کے ساتھ کتنے پرابلم ایک دم ختم ہو جاتے ہیں جو شیطان ختم نہیں کرنا چاہتا. اگر 100% عورتیں نقاب کر جاتی ہیں, چلے 98%, مکس گیدرنگ ختم, عورت مرد کی مخلوط تعلیم ختم, کالج دفتروں میں کام کرنے لی عورتوں کو مردوں سے الگ بٹھائیں گے, نو ایشو, کیونکہ ان کو پتہ. ہم کہتے ہیں یہ منافقوں کی باتیں ہیں, لیکن ہم اس دور کو نہیں ہم اپنے اوپر لیتے ہیں کہ میرے میں تو نہیں ہے نفاق. اپنے اوپر لے کے سوچئے. سب سے بڑا ایک پرابلم ہوتا ہے جو میں نے بھی سسٹر سے بات بہت دفعہ سنا ہے, وہ کہتے ہیں پردے کے ساتھ مکس گیدرنگز کو کیسے ڈیل کریں. یہ کتنا بگ ایشو ہے ہماری سسٹرز کے لیے جو بیچاری نئی نئی آ رہی ہوتی ہیں چیزوں میں, اور اوپر سے میاں کی بھی دھمکیاں, اور جو ان کا خیال ہے کہ پتہ نہیں وہ کیا کر دیں گے. آپ دیکھیے, آپ سب کچھ وہ کریں جو آپ کو کرنا ہے, بس اس کے ساتھ نقاب کریں. جب ہم نقاب کے نام پہ, حجاب کے نام پہ, اور ان چیزوں کے نام پہ ہار مان کے, امبیرسڈ فیل کر کے, دکھی محسوس کر کے خود کو کونے میں لگ جاتے ہیں نا, تو وہ کبران اور سعادت نا, وہ خوش ہوتے ہیں, کہتا دیکھا. پھر اگلا الزام لوگوں کو دیں گے, یہ گھروں میں بیٹھ گئی ہیں, یہ تو چھپی بیٹھی ہیں, ان کو نہیں. مثلا آپ دیکھیے, میں ایک صرف ٹیمپریری سا ایک سین بناتی ہوں, پریکٹیکل بات کرنے کی ضرورت ہے نا. آپ دیکھیے کہ آپ لندن میں رہتی ہیں, پاکستان میں آپ کے بھائی بہن کسی کی شادی ہے, اپنے کی نہیں, چلے ہو گئی بھی ہے تو ان کے بچوں کی ہے. اب بڑے اتفاق سے آپ یہاں سے گئیں, اور وہاں جا کے آپ نے دیکھا کہ وہاں کچھ ایسی رسمیں رواج ہیں, وہاں شادی ہیں, وہ کیا کریں آپ, رونے لگ جائیں گی, میں نے نہیں جانا. اگر آپ کے اندر جرت ہے, اور سچا ایمان جرت دیتا ہے, لوگ کہتے ہیں چھپ جاؤ, میں کہتی ہوں چلو راستوں میں, پتہ چلے لوگوں کو کیا ہے مسلم, مجھے پتہ ہے کہ میں اسلام پہ ہوں. آپ سب کچھ کریں, اچھے کپڑے بھی بنائیں, شوق ہوتے ہیں, ارمان ہوتے ہیں, اچھے سے اچھا سوٹ بنائیں. کیا آپ نے وہ پارٹی کے لوگوں کو دکھانا ہے؟ آپ تیار ہوتے ہیں, آپ کو اگر اپنے بھائی کی شادی ہے, آپ کا دل کرتے ہیں آپ بال بنوا لیں, آپ میک اپ کروا لیں, آپ کا جو دل کرتے جائز حدود میں رہ کے کریں. کیا آپ کے گھر والے نہیں دیکھیں گے؟ آپ کے شوہر نے نہیں دیکھ لیا؟ ماں باپ بھائی بہنوں نے دیکھا؟ اب آپ وہاں گئے, آپ حجاب میں, اب کیا کریں؟ ایک تو نا وہ کہتے ہیں وہ کونے میں رکھا ہوا ہے, یعنی اس کے پھر سٹیجز ہیں, میں نے اس پہ پہلے بات کی ہوئی ایک الگ سے, آئی ڈونٹ نو آپ کے ساتھ کی ہے یا کسی سیمینار میں کی ہے. ایک دفعہ اگر جرت سے اگر آپ پہنچ جائیں کسی ایسی جگہ جہاں یہ سب کچھ ہے, میں زیادہ کنٹراڈکٹری باتیں نہیں کر رہی کہ میوزک ہے نہیں ہے وہ ہے, آپ کیسے لوگوں کو احساس دلا سکتے ہیں؟ آپ پہن کے اوڑھ کے جاتے ہیں, پردے میں حجاب میں جاتے ہیں, اور وہاں جا کے کہیں جی کدھر بیٹھنا ہے, ہماری عورتوں کی سٹنگ کدھر ہے, پھر وہ یوں آنکھیں گھماتے ہیں. پریکٹیکلی ہم ان مرلوں سے گزرے ہوئے ہیں. اچھا نہیں, وہ کونے والا ٹیبل رکھا ہوا ہے آپ کے لیے, وہاں کیسے, وہ تو سب ایسے ہی ہیں, وہاں کیسے بیٹھ سکتے ہیں ہم, پردے ہم پردے میں کیسے بیٹھ سکتے ہیں, حجاب میں کیسے بیٹھ سکتے ہیں؟ لوگوں کو تھوڑا سا سچویشن کریٹ کر کے بتائیں, کدھر بیٹھوں سمجھ نہیں آ رہی, میری کون سی جگہ ہے, میں کیسے کھانا کھاؤں گی. آپ کیوں کہتے چاہوں جاؤ وہاں کونے میں جا کے ساری برقعے لی بیٹھ جاؤ, یہ مسجد کی کلاس کی عورتوں کا ٹیبل ہے, کیوں ہم کوئی ان انوائٹیڈ ہے؟ ایسا پریشر ہو, منہ سے نہیں بولنا, پریشر کریٹ کرے کہ آپ بیوقوف ان کو لگ رہی ہیں, لیکن اصل میں آپ ان کو بنا رہی ہیں. ہماری جگہ ہی نہیں ہے, عورتوں کے لیے جگہ نہیں ہے. پھر اگر وہ کہتے نہیں, تو پھر آپ طریقے سے وہاں سے اٹھے, کوئی ایسا کونا ڈھونڈے جہاں کوئی مرد نہ, آپ اگر ممکن ہے بالکل اکیلی, دو چار عورتیں, ہم خیال ہیں آپ الگ کمرہ, کوئی چھوٹا سا کوئی ڈریسنگ روم ہے, دلہن کے تیار کرنے کا عموماً کمرہ ہوتا ہے, وہاں جائیں, ابایا اتارے آرام سے, پھر انجوائے کریں, پھر خوش رہیں. وہ کہتے ہیں آپ باہر ہیں, آپ کہنا ہم یہاں خوش ہیں, آپ یقین کریں آپ کو اندر کھانا آئے گا. अगर वो केयरिंग लोग हैं, और अगर वो केयरिंग नहीं है तो आपने क्या करना है नमूना बन के, और आप सबके बीच में बुरका पहन के बैठे भी रहेंगे ना, अगर मजबूरी और कुछ नहीं तो आप फिर अगर कोई ऐसी मजबूरी है बैठ जाए निकाब में, एक शादी सिर्फ ऐसी खा ले। मैं आपको चैलेंज कर सकती हूँ आपके खानदान की दूसरी शादी में ऐसा कतन नहीं होगा। और जब इतने करीबी रिश्ते इस तरह का मसला डालते हैं ना, तो फिर सबका रंग में भंग पड़ता है। ऐसा नहीं होता कि कहीं पार्टी में सब जाएं तो एक ना आए तो सब उसकी तरफ ध्यान लगा रहता है, सब पिकनिक पे गए तो एक ही फैमिली ना आई किधर गई, ध्यान लगता है ना। मैं आपकी क्लास को ऐसे समझती हूँ, आप में से कोई एक भी नहीं आता ना तो मेरा दिल ही नहीं लगता, मेरी सोच बार बार उनकी तरफ जाती है, अल्लाह खैर करे वो क्यों नहीं आई। एक अपने दिल की बात है, कोई मैं नहीं कहती कि आप इसकी केयर करें, लेकिन मैं आपको अपने दिल की बात बता रही हूँ। अब जब एक बंदा नहीं जाता ना ऐसे मौकों पे, अगर बिलफर्ज आपको पता है वहां म्यूजिक भी है, वहां मेहंदी है, ढोल टापे, आप यहां से पाकिस्तान से गई हैं, आप घर बैठी रहे, आपके इस मैं नहीं इस फंक्शन में जाऊंगी। अब उनको वहां जो आपकी माँ अगर जिंदा है ना, तो जो उसने वहां शोर मचाया ना, हाय इतनी दूर से आके बेचारी नहीं आई, हाय मेरी बेटी, हाय मेरी बच्ची, बड़े भी इस वक्त पे किडनैप हो चुके होते हैं। मैंने देखा है हमारे खानदान के जो बुजुर्ग हैं आम वक्तों पे तहज्जुद गुजार, नमाजी, रोजेदार, ऐसे वक्तों में वो बेटा भी और बहू भी हाथ पकड़ के अम्मा का ले जाती है, अम्मा जी आपके बगैर तो शादी नहीं होगी, और चाहे वहां उनको खड़ी कर दें स्टेज पे कि आए और आने वालों को गले मिले। एक दफा स्टैंड लेना सीख लें, जिंदगी आसान, फिर कोई आपसे एक्सपेक्ट ही नहीं करता। शुरू में इंसान एक्सपेक्ट करता है, फिर एक्सेप्ट करता है, हम कहते हैं अब तो ऐसा ही होगा। अब अगर आप इस तरह से मौजूदा, लोग ये कहते हैं कि अच्छा ये अच्छे कपड़े भी पहन के आई हुई, हाँ भी हमने पहने हैं, मेरा हक है, और कभी जुबान से फिर बदतमीजी नहीं की, वहां जाके गालियां नहीं दी, ये क्या मुनाफ़त है, ये जहनमी हो, प्यार जरूर बताया कि मैं तो बड़े प्यार से आई थी भाई आपके घर, मैंने तो आपके लिए अपनी सीट आगे की थी भाई। अब वो भाई आपके अपने हों या कजन हो, भाई बहन ही है ना, मैं तो बच्ची की फूफो बन के आई थी लेकिन मुझे तो मजा नहीं आया, कहने की जरूरत नहीं। अगली दफा वो खुद आके आपसे कहेंगे कि इस दफा आप चले, हमने औरतों का अलग ही कर दिया। ये करेगा कौन? हौसले वाला, जुरत वाला, जिसके अंदर हकीकत में बहुत ज्यादा अल्लाह ताला ने इस चीज का दर्द रखा होगा। तो ये जो लफ्ज है ना, फादलू न सबीला, हमने इनको भटका दिया, एक होता है बंदा खुद भटकता है फिर आहिस्ता आहिस्ता दूसरे को भटकाता है, और आप देखिए शिद्दत के रब बनाती ही दे फही नहीं मिनल अजाब, अल्लाह इनको दुगना दे। ये कौन कह रहा है जिसने दुनिया में दूसरों के प्रेशर में आके अल्लाह की नाफरमानी कर दी? ला तात अली मखलूक इनफी मासियत खालिक, इसको अपनी जिंदगी का स्लोगन बना लें। मैंने बाप की, भाई की, शौहर की, बीवी की, माँ की, बेटे की, सास की, ससुर की, वो बात नहीं माननी जिसमें मेरा रब नाराज है, क्योंकि वहां जाके तो इंसान उनके लिए ऐसी बातें कहेगा तो आज दुनिया में उनको बचाना बेहतर नहीं है? वलन हम लान अन कबीरा। अब ये कुरान के लफ्ज हैं, पढ़ लीजिए कि लोग उस दिन एक दूसरे पे लानते डाल रहे होंगे। अल्लाह से दुआ करें कि अल्लाह हमारे दिल को अपनी बड़ाई का एहसास दिला दे। वो कितनी बड़ी ताकत है, वो कितनी बड़ी जात है। अगर हमें एक दफा यकीन आ जाए ना किसकी छोड़ रही हूं और खुश किन को कर रही हूं, किन के लिए, फिर कहते हैं ये मुख्तलिफ ही मसला है, ये इख्तलाफी मसला है, ये दिस एंड दैट और ऐसे होगा और पर्दे की बातें। आप देखिए हर मामले में हम चेहरे को देखते हैं, दुल्हन देखने जाएं, लड़की देखने जाएं, कभी कहा कि हाँ लड़की के हाथ बड़े प्यारे हैं ले लो, तो फितने का दरवाजा तो खुला हुआ है, और बाकी चीजें आप छुपा भी लेते हैं तो फिर क्या बड़ी बात है। देखिए एक शख्स है वो चोरों के डर से घर की खिड़कियां बंद करे, रोशनदान बंद करे और मेन गेट खुला छोड़ दे, क्या आप नहीं जानते कि मेन गेट क्या है औरत का? इनवाइटिंग लुक्स कहां होती हैं? चेहरे पे होती हैं। दुल्हन का चेहरा आप देखते हैं, बच्चा पैदा होता है उसका चेहरा देखते हैं, मंगनी पे लड़की का चेहरा देखते हैं, एक्सप्रेशन चेहरे पे है, जज्बात चेहरे पे है, मोहब्बत नफरत चेहरे पे है। हम इनको इस तरह समझ के कहते नहीं कुछ नहीं, इससे नहीं होता। और फिर माजरत के साथ कहूंगी कि जब हम हिजाब भी करते हैं और खूबसूरत तरीके से चेहरा बनाते हैं, देखिए एक औरत है जो बिल्कुल आम ढीले ढाले कपड़ों में आम फिर रही, दुपट्टा भी नहीं, उसका सारा जिस्म लोगों को दिखता है। एक दफा जब औरत का खूबसूरत काले रंग का भी हो या फैंसी और उसमें जरा सा चमक दिखे, वो तो चांद लगता है, वो तो ऐसे लगता है जैसे फ्रेम के अंदर तस्वीर टांग दी है, हर बंदे की फिर नजर जाती है उस पर। जो हिजाब पहन के अपने आप को सजा संवार के बाहर मर्दों में लेके आते हैं वो तो आम सीधी सादी औरतों से भी ज्यादा दिखती हैं। और आपने अक्सर लोगों को सुना होगा कि ये खूबसूरत कितना लगता है, फैशन बन चुका है। आप मुस्लिम ये जो हमारा ड्रेस कोड है, ये वेस्टर्न लड़कियां इस तरह के हिजाब पहन के वॉक करती दिखती हैं। मैंने एक जगह ऐसा कोई मंजर देखा, मैंने कहा ये मुसलमान है? कहती नहीं ये फैशन है, ये बहुत बड़ा ब्रांड नेम है एक वहां का अमेरिका का, तो वो अपनी हीरोइनों को ऐसे सर के ऊपर पूरा हिजाब डला के ड्रेस नीचे जो मर्जी पहना है तो गुजारते हैं, और वाकई औरत ज्यादा प्यारी लगती। हिजाब में बच्चियां ज्यादा प्यारी लगती हैं। आम बच्ची को भी सलीके से हिजाब, अभी भी आप चादर को लेके जरा बड़ा अच्छा पिनअप करें तो आप बहुत टाइडी लगेंगे। ये तो हम ढीले डाले लोग बैठ जाते हैं ना कि चलो जी कोई बात नहीं है, जैसे भी लगते हैं तो लगने दें। तो बहरहाल कहने का मकसद ये है कि क्यामत के दिन हसरत है, और अल्लाह की जात हम सबको हमारे दिलों इरादों ख्यालात के अंदर से भी जानता है, किसके दिल को किस बात का यकीन हो चुका है, किसका यकीन नहीं हो चुका। अल्लाह से यही दुआ करते हैं कि अल्लाह ताला हमें आखिरत की हसरत से बचा दे। अब आखिरी आयते हैं 69 से 73, इसको एक साथ पढ़ते हैं और इंशाल्लाह फिर इसको देखेंगे। या अय्युहल्लज़ीना आमनू, ऐ लोगों जो ईमान लाए हो, ला तकूनू कल्लज़ीना, मत हो जाओ उन लोगों की तरह, कौन आज़ो मूसा, जिन्होंने ईज़ा दी मूसा को, यानी मूसा को तकलीफें देने वाले जैसे वो थे। कौन थे वो? बनी इसराइल, अपनी कौम में। कोई मुझे आप में से बता सकता है अपनी इंटेलेक्ट के साथ कि यहां इस आयत की वजह क्या हो सकती है? असल हिकमत तो अल्लाह को पता है, लेकिन अपेरेंटली वजह क्या समझ आ रही है? बनी इसराइल ने नाफरमानी करके रसूल को नाराज किया, तुम मोहम्मद सल्लम को नाराज ना करो। कितनी तकलीफ होती होगी अल्लाह के नबी की रूह को अगर उनको अपनी उम्मत की बेटियों बहनों और अपनी उम्मत की माओं के हालात पहुंचते होंगे। कभी आपने बिलीव के पीछे आयत गुजर भी गई है दुरूद के मामले में कि अल्लाह के नबी को तकलीफ ना दिया करो? कभी आप सोचें, मैं बात कह रही हूं तो फिर बात उधर ही जा रही है, लेकिन चूंकि बात ही वही है असल में, और ये सारी आयतें उन्हीं आयतों पे आपको तक कमेंट्स हैं, तबसरा ये आप सच बताएं कि आपके नाना दादा बाप या ससुर, ये चंद रिश्ते थे जो शुरू में हमारे जहनों में आ जाते हैं कभी भी ये मौजू आता है, उनको हमारा बेपर्द रहना पसंद नहीं था, या जब पाकिस्तान में रहते थे या शादी हो के आप में से किसी के आए होंगे, कुछ भी है तो बाप दादा नहीं पसंद करते, ऐसा होता था ना? फिर औरतें वेस्ट में आईं, ऐसा ऐसा मियाँ ने कुछ कहा सुना, फिर एकदम सब उतर गया। आज भी वो अपने दादा या नाना का सोचें या बाप का, तो वो ये नहीं सोच सकती कि मैं उनके सामने ऐसे जाऊँ, ऐसे ही है ना? अल्लाह ना करे मिसाल है कोई वेस्ट में आके वेस्टर्नाइज ही हो चुका हो पूरा, तो उसको दादा या नाना का ख्याल आएगा तो दुख होगा ना, और उसको ये भी बताया कि अगर मेरे बाप या दादा मुझे इस रूप में देखें तो दुख होगा, तो उस बाप और दादा को जरा चंद नस्लें ऊपर ले जाए। नबी सल्लम, अल्लाह के नबी को आज की औरत को देख के क्या लगता होगा? वो अदाएं, वो चाल में ढाल में अदा, नजाकत, खूबसूरती। मेरे जहन में पर्दे का मेयार यह है कि इतना औरत खुद से बेनियाज हो जाए कि उसको परवाह ही ना लगे कि मैं लगती क्या हूं। और अल्लाह हमें लोगों की नजरों से आजाद करते हैं, हम अपने आप को मारे जाते हैं। ये जो पीछे बात हुई ना कि मुनाफिक बहुत ताड़ते हैं निफाक वाले, आप देखिए मुनाफिक औरतों को घूरते थे, आज भी आप देखिए औरतों को घूरना या उनको सेक्शुअली अब्यूज करना, इसको आप देखेंगे ना। तो जिन सोसाइटीज में जहालत है, यानी अगर आप पाकिस्तान के किसी गांव में से गुजरे ना, तो वो आपको वहां से शुरू करेंगे और वो जहां तक आप नजर आ रही हैं उनकी नजरें आपको वहां छोड़ेंगी, यूं देखते हैं। और बड़े बड़े पढ़े लिखे दीनदार लोग, दाढ़ियों वाले, यानी ड्राइवर हैं, सड़कों के किनारे बैठ जाते हैं, यूं देखते हैं। क्या देख रहे होते हैं? चेहरे को देख रहे होते हैं ना, औरत के, औरत के जिस्म को देख रहे हैं। अगर उसने कपड़े ऐसे पहने, एक जाएगी फिर उसको देखे फिर उधर फिर दूसरी को, पूरा वक्त वो उनकी गर्दनें यही रहती हैं। आप थोड़ा सा वेस्ट में आ जाते हैं, वो घूरते ऐसे तो नहीं है, और उनको जरूरत भी नहीं घूरने की, इसलिए कि उनको बगैर घूरे ही वो चीजें मिल जाती हैं। फिर दूसरी चीज आप देखिए, औरतें जो सताई जाती है विस्लिंग, सीटियां मारना। आपको पता है कि वेस्ट में किसी यंग लड़की को देख के अगर एक लड़का सीटी मारे ना, तो ये उसके लिए कॉम्प्लीमेंट है कि तुम बड़ी अच्छी लग रही हो। लेकिन अगर हमारे मुल्कों में कोई सीटी बजाए तो ये औरतों को एकदम बुरा लगता है। आप सारी चीजें लिख लें, औरतों को जिन तरीकों से सताया जाता है, सबका एक ही इलाज है कि औरत अपने आप को अन अवेलेबल कर दे। आप इसको यूं समझिए कि आपके पास फोन है ना, खुला पड़ा है, नेट भी ऑन है और बेल भी ऑन है, अभी एक कॉल आपको लोकल आ सकती है ना, थोड़ी देर बाद वाइबर में टिक टिक होगा, थोड़ी देर बाद व्हाट्सएप में आ जाएगा, फिर स्काइप की टू टू चल जाएगी, ऐसे ही है ना। अब आप इसको सेकंड फोन में करें कि आप इसकी बेल बंद कर दें, ये उससे नीचे का दर्जा हो गया है सब कुछ, लेकिन अब आपको बात नहीं आ रही, लेकिन आपकी तवज्जो जा सकती है। आप कहते हैं नहीं, दैट्स इट, आई कैंट, आप उसको जाके एरोप्लेन मोड में करती हैं। क्या किया आपने? आपने यहां की सारी कॉल्स बंद कर दी, और आप अगर वाईफाई को ऑफ कर देते हैं तो ऑफ नहीं। अब ये क्या है? ये ऐसा है जैसे ये फोन है इस वक्त। औरत जब ओपन रहती है, आई एम अवेलेबल, यू कैन टेक्स्ट मी, यू कैन टच मी, यू कैन लुक एट मी, लुक लुक लुक, तो वो हर वक्त डिस्टर्ब रहती है। पढ़ के देखिए वो रिपोर्ट्स जो आज हमें वेस्ट से क्या, अपने मुल्कों से क्या, गांव से क्या और शहरों से क्या, आज जितने औरतों पे جنسی حملے اور جتنی ان کو سیکشولی مردوں کی طرف سے تکلیفیں پہنچتی ہیں اس کا کوئی حساب نہیں ہے. اور عورت چیختی ہے اس کو وجہ نہیں پتا, وجہ اس کی یہ ہے جیسے یہ ہے اس وقت. جب تک ہم خود کو لوگوں کی نظروں میں, تو وہ ہمیں ڈسٹرب تو کریں گے نا, ان کو کیا لگے آپ کلاس میں اس وقت یا آپ نماز میں. تو اللہ تعالیٰ کہتے ہیں تم موسیٰ کو تکلیف نہ دو. اب اصل واقعہ کیا اس کے پیچھے, اس کو پڑھنے کے لیے اگلی آیت میں جاتے ہیں. لوگوں نے موسیٰ کو تکلیف دی, فَبَرَّاهُ اللَّهُ مِمَّا قَالُوا, تو اللہ نے مبرہ کر دیا ان کو اس بات سے جو وہ کہتے تھے. یہ جو برہ ہے نا, یہ وہی لفظ ہے جو برات من اللہ ہی تھا, بری کر دینا, بے نیاز ہو جانا. جو باتیں انہوں نے کی اللہ نے ان کو اس سے بے نیاز کر دیا. وَكَانَ عِندَ اللَّهِ وَجِيهًا, اور اس بات سے جو انہوں نے کہی تھی یعنی اللہ کے نظر میں وہ بہت مرتبے والے تھے. اب یہ کون سی تکلیف تھی موسیٰ کی, اس کے بارے میں چند باتیں دیکھتے ہیں. پہلی بات دیکھیے کہ بنی اسرائیل کی طرف سے موسیٰ کو بہت تکلیفیں ملی. سورت صف میں حضرت موسیٰ کے اپنے الفاظ نقل ہوئے ہیں آیت نمبر 5 میں, یا قومی لیما تو زوننی, اے میری قوم تم مجھے کیوں تکلیف دیتے ہو بھائی. وقد تعلمون انی رسول اللہ علیکم, حالانکہ تم جانتے ہو کہ میں اللہ کا رسول ہوں تمہاری طرف. بات واضح, موسیٰ شکوہ کر رہے ہیں کہ میری قوم تمہیں تکلیف نہ دو, میں تو اللہ کا رسول ہوں. پھر اس کے بعد بنی اسرائیل نے موسیٰ کو تکلیف دی جب آپ نے قوم کو کہا کہ چلو اللہ کے راستے میں لڑیں. یاد کر لیجئے وہی تیہ کا واقعہ کہ چلو, تو صرف دو لوگوں کے سوا پوری قوم نے انکار کر دیا کہ نیور, انہا ہونا قائدون, ہم بیٹھے ہیں, تم جا کے لڑ لو, جب فتح ہو جائے گی تمہیں بلا لینا, تم لڑ لو یا تمہارا اللہ جا کے لڑ لے, ہم تو نہیں لڑتے. اس پہ بڑی کوفت ہوئی تھی. اس وقت حضرت موسیٰ نے کیا کہا تھا, آیت 25 سورت مائدہ, قال ربی انی لا املک الا نفسی و اخی, انہوں نے کہا میرے پروردگار مجھے تو اختیار ہی نہیں ہے سوائے اپنی جان اور اپنے بھائی کی جان کے, لہذا ففرق بیننا و بین القوم الفاسقین, بس میرے اور ان قوم کے بیچ میں اب تو فرق ڈال دے. یہ موسیٰ کا رسپانس تھا. ہم ایسے وقت میں کہتے ہیں نہیں برادری نہیں چھٹتی. دیکھیے ففرق بیننا و بین قوم الفاسقین, کرنا پڑے تو کر لے انسان لیکن اللہ سے ڈرتا رہے. لوگوں کو خوش کرتے کرتے اللہ کو نہ کہیں ناراض کر دے انسان. ایک ملک میں اپنے آپ کو لیگل کرتے کرتے اللہ کے ہاں انلیگل نہ ہو جائیں. ایک جگہ کی نیشنلٹی لیتے لیتے جنت کی نیشنلٹی نہ ہاتھ سے چلی جائے. یہی غم ہے نا. ایک رشتہ لیتے لیتے کہیں اللہ سے رشتے نہ کاٹ دیں. ہم صرف دنیاوی فائدوں کے حصول کے لیے اللہ کی پابندیاں نہیں مانتے. میں بھی ایک عورت ہوں, آپ بھی عورتیں ہیں. میں آپ کو پورے یقین کے ساتھ کہہ سکتی ہوں کہ جب عورتیں خود کو چھپانا شروع کرتی ہیں ان کی ذاتی زندگی بہت آسان ہو جاتی ہے. آپ جس حال ہو لیے میں آپ فوراً چل پڑتے ہیں. آپ اگر نقاب کرتے ہیں تو پھر تو آپ کو منہ پہ بھی کچھ لگانے کی ضرورت نہیں ہے. زندگی آپ کی آسان ہے. آپ دوسروں کو لکس دینے کے لیے یا ان کی لکس کو تسکین دینے کے لیے خود کو مشکل میں ڈالتے ہیں اور پھر ہم سوچتے ہیں کہ گھر آتے ہیں تو سر میں درد کی ہوتی ہے, نہیں سوچتے کتنوں کی نظروں کی گرمی گئی دماغ کے اندر. تو ایسے وقت میں ففرق بینانا. پھر اس کے بعد ایک اور تکلیف بھی دی تھی بنی اسرائیل نے, وہ ایک ذاتی قسم کا الزام تھا. بہت سارے واقعات ہیں. خلاصہ کیا ہے کہ بنی اسرائیل پر اس طرح کا زوال آ چکا تھا حضرت موسیٰ کے دور میں کہ اپنے ستر کو بھی نہیں چھپاتے تھے ایون مرد. جب بے حیائی آتی ہے نا تو سب فلاپ ہو جاتے. باقی کھلے عام نہاتے بھی تھے اور مرد مردوں کے اندر عام طور پہ آ جاتے تھے. حضرت موسیٰ چاہے تورات کے ہم ایک آیت بھی نہ کوٹ کریں لیکن فطرت پہ قائم تھے. وہ جب شاور لیتے تھے, غسل کرتے تھے تو سر عام نہیں کرتے تھے. اس بات پر لوگوں نے ان پر ایک الزام لگا دیا یا ان کا خیال یہ ہو گیا ضرور موسیٰ کے جسم پر کوئی عیب ہے, اس وجہ سے دوسروں میں نہیں آتے. یہ وہی بات ہے کہ ہے خوبصورتی تو دکھاؤ, ہے دیکھنے کی چیز تو بار بار دیکھو, تو چلو اگر فگر اچھا نہیں تو پھر چھپا لو. یہ آج بھی گمان ہے. اللہ خوبصورتی دیتا ہے, آپ اسی خوبصورتی کو فتنہ بناتے ہیں. تو انہوں نے سوچا کہ موسیٰ بیمار ہے اور اسی طرح کے کچھ پرسنل جیسے مردوں کی کوئی کمزوریوں کے الزامات تھے وہ انہوں نے لگا دیے. اب اللہ تعالیٰ نبی کے اوپر کوئی الزام بھی لگا نہیں رہنا دیتے. اس دور میں لوگ ایسے دریاؤں کے کنارے اور اس طرح سے اٹھ کر کے نہاتے تھے. کہتے ہیں کہ حضرت موسیٰ کے ساتھ بھی کوئی ایسا معاملہ تھا, جس پتھر پہ انہوں نے کپڑے رکھے اللہ کے حکم سے وہ پتھر چلنا شروع ہو گیا, لڑک گیا ہوگا. اور موسیٰ اپنے دھیان میں کپڑے بچاتے ہوئے یا حجر صوبی یا حجر صوبی, وہ پتھر میرے کپڑے دے دے, وہ پتھر میرے کپڑے دے دے, اور وہ اس کے پیچھے بھاگنے لگ گئے. جہاں پکڑ لی، اتنے میں چند لوگوں کی نظر موسیٰ پہ پڑ گئی، تو ان کو تسلی ہو گئی نہیں، موسیٰ جسمانی طور پہ تو ٹھیک ہے. اور روایت میں یہاں تک آتا ہے کہ جب وہ پتھر سے کپڑے اتارے، پھر موسیٰ نے اس پتھر کو خوب پیٹا کہ تو میرے کپڑے لے کے بھاگ گیا تھا. اب آج کے لوگ کہتے ہائے پتھر چلا، یہ کیسے ہو سکتا ہے، یہ تو امپاسبل. نہیں تو آپ کو کل کوئی کہہ دے وہ لوہا کپڑا لے کے بھاگ گیا تو ہم مانتے، تو یہ آپ کی میری گاڑیاں لوہے کی نہیں ہیں. یعنی جن لوگوں نے معجزوں کا انکار کیا نا، انہوں نے سورۃ الاحزاب کے اندر بہت سارے نقش ڈال دیے اپنے گمان کے مطابق. تو بہرحال یہ واقعہ آپ کو بہت ساری جگہوں پہ ملے گا. اب یہاں آپ دیکھیے، شروع سے آپ کو بتا رہی ہوں نا کہ سورۃ الاحزاب اور نور میں مماثلتیں ہیں، ہے نا، کامن تھنگس ہیں. سورۃ نور میں ہم نے کس کے اوپر لگے ہوئے الزام کی برات پڑی تھی؟ عائشہ رضی اللہ تعالیٰ عنہا کی. اور اس سے تکلیف کس کو ہوئی تھی؟ نبی صلی اللہ علیہ وسلم کو. تو سورۃ نور میں نبی صلی اللہ علیہ وسلم کی بیوی پہ الزام لگا تو نبی کی اذیت تھی، یا حضرت موسیٰ کے اوپر الزام لگا کر آج آپ کی امت کو خبردار کیا جا رہا ہے کہ تم بنی اسرائیل کی طرح نہ ہو جانا کہ تمہارا عمل تمہارے قول کی گواہیاں نہ دے.